यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षीद्वारा संघीय संसदको दुवै सदनको बैठक अवरूद्ध। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदबाट भएको अमर्यादित व्यवहारका विषयमा छानबिन गर्न समिति गठन। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा। दैलेखको भैरवी गाउँपालिकामा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु, पाँचजना गम्भीर घाइते। र म्यानमारको एक गाउँमा भएको विस्फोटमा परि 46 जनाको मृत्यु।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
हातमा एन्टी एप छ त सजिलो सुविधा लिन,
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर, कल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन, गिफ्ट प्याक पठाउन, वा फाइबर इन्टरनेटको जानकारी पाउन। सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षीले अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ। नेपाल भारत सीमाका विषयमा प्रधानमन्त्री शाहले हिजो प्रतिनिधि सभा बैठकमा त्रुटिपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले अवरोध कायमै राखेपछि सभामुख डोल प्रसाद अर्यालले आजको दोस्रो बैठक पनि स्थगित गर्नुभएको हो। दोस्रो बैठक शुरू हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध शुरू गर्नुभएको थियो। त्यसपछि सभामुख अर्यालले कानून निर्माण गर्ने महत्वपूर्ण थलो सदन सञ्चालनका लागि सहयोग गर्न प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभयो। सभामुख अर्यालले आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उभिएर निरन्तर विरोध जारी राखेपछि सभामुख अर्यालले बैठक भोलिसम्मका लागि स्थगित गर्नुभएको हो। यसैबीच प्रतिनिधि सभाको हिजोको बैठकमा संसदमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने, सांसदहरूमाथि छानबिन गर्ने विषयमा समिति गठन भएको छ। सभामुख डोल प्रसाद अर्यालले आजको बैठकमा 7 दिनभित्र प्रतिवेदन तयार गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन भएको जानकारी गराउनुभयो। यसअघि आजको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले हिजोको बैठकमा दिनुभएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै बैठक अवरूद्ध गर्नुभएको थियो। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहले तथ्य प्रमाण र यथार्थमा आधारित भएर बोल्नुपर्ने भन्दै नेपालले भारतको सीमा मिचेको प्रमाण छ भने पेश गर्न माग गर्नुभयो। बैठकमा नेपाली कांग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री शाहले संसदको रोस्ट्रममा उभिएर बोलेको विषयमा आफूहरूको नोट अफ डिसेन्ट रहेको भन्दै नेपालले भारतको कहाँ कहाँ जग्गा मिचेको हो त्यो जानकारी दिनुपर्ने बताउनुभयो। नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले देशका प्रधानमन्त्रीले नै नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिमा कुनै सत्यता नरहेको भन्दै अभिव्यक्ति फिर्ता लिन माग गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले देशको प्रधानमन्त्री जिम्मेवार हुनुपर्नेमा बहुमतको बल र अनुभवको अभावमा संसदमा तथ्यहीन र त्रुटिपूर्ण अभिव्यक्ति दिएको बताउनुभयो। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरएन राईले राष्ट्रियतासँग जोड़िएको गम्भीर विषयमा प्रधानमन्त्रीको जवाफले गलत नजिर स्थापित गरेको बताउँदै अभिव्यक्ति फिर्ता नलिँदासम्म सदनको अवरोध जारी रहने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञान बहादुर शाहीले प्रधानमन्त्रीको अभिव्यक्ति तथ्य प्रमाण र यथार्थमा आधारित हुनुपर्नेमा जोड़ दिँदै नेपालले भारतको सीमा मिचेको कुनै पनि प्रमाण छ भने पेश गर्न माग गर्नुभयो। सभामुख अर्यालले हिजो प्रतिनिधि सभा बैठकको गतिरोध अन्त्य गर्न प्रतिपक्षी दलहरूसँग पटक पटक सहमतिको प्रयास र संवाद गर्न खोजेको भए पनि प्रतिपक्षी दलहरूले चासो नदेखाएका कारण सदनको प्रक्रिया अगाडि बढ़ाएको बताउनुभयो। आज पनि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको तर विपक्षी दलका प्रतिनिधि छलफलमा नआएको जानकारी गराउँदै सभामुख अरियालले कानून बनाउन र राष्ट्र एवं राष्ट्रियताका सवालमा प्रतिस्पर्धा गर्न सुझाव दिँदै सभामुखसँग प्रतिस्पर्धा नगर्न प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। त्यसैगरी राष्ट्रिय सभा बैठकमा पनि सांसदहरूले हिजोको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्तिको विरोध जारी राखेपछि आजको बैठक स्थगित भएको छ। बैठकमा सांसदहरूले नेपालले पनि भारतको सीमा मिचेको छ भनी प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको भन्दै सच्याउन माग गर्नुभयो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विभिन्न माध्यमबाट प्रधानमन्त्री शाहको ध्यान आकर्षण गरी समस्याको समाधान गरिने भन्दै सभा सञ्चालनलाई निरन्तरता दिई आफ्नो दायित्व पूरा गर्न सांसदहरूलाई अनुरोध गर्नुभयो। सांसदहरूले प्रधानमन्त्रीले प्रतिनिधि सभामा दिनुभएको अभिव्यक्ति सच्याउन माग गर्दै विरोध जारी राखेपछि अध्यक्ष दाहालले सभाको दोस्रो पटक बसेको बैठक पनि स्थगित गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1:15 बस्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्ली पुग्नु भएको छ। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा नयाँ दिल्ली पुग्नुभएका सभापति लामिछानेलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपाका महासचिव र विदेश विभाग प्रमुखले स्वागत गर्नुभयो। भ्रमणका क्रममा सभापति लामिछानेले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नुहुने कार्यक्रम छ। सभापति लामिछानेले भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि भेट गर्नुहुनेछ। सभापति लामिछानेको भ्रमण दलमा श्रीमती निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य हुनुहुन्छ। दैलेखको भैरवी गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा चालक सहित 3 जनाको मृत्यु भएको छ। घटनामा 5 जना गम्भीर घाइते भएका छन्। सुर्खेतबाट कालीकोट जाँदै गरेको जीप भैरवी गाउँपालिका 5 स्थित कालगौड़ामा दुर्घटना भएको थियो। दुर्घटनामा परे कालीकोट शुभकालिका गाउँपालिका 5 का 35 वर्षीय चालक कलबहादुर रोकाय, शुभकालिका गाउँपालिका 4 का 38 वर्षीय मित्र सुनार र शुभकालिका गाउँपालिका 6 की 55 वर्षीय पुल्तीसरा विकको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेहरूको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान गर्नका लागि प्रहरी प्रमुख श्रवण कुमार विकको संयोजकत्वमा छानबिन समिति गठन गरी घटनाबारे अनुसन्धान शुरू गरेको प्रहरीले जनाएको छ। दाङको तुलसीपुरमा टिपरको ठक्करबाट बाबु छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका 5 निवासी 35 वर्षीय मनोज नेपाली र उहाँका 5 वर्षीय छोरा मीनराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमराज पराजुलीले जानकारी दिनुभयो। सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेटमा आर्थिक समृद्धि, सामाजिक न्याय, सुशासन, रोजगारीसँगै स्वास्थ्य, शिक्षा, पर्यटन, जलस्रोत, पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ। विकास र समृद्धिसँगै जनताका अपेक्षा सम्बोधन हुने गरी बजेट आउनु स्वागत योग्य रहेको कैलालीका सरकारवालाको भनाइ छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत बजेटको कैलालीवासीले स्वागत गरेका छन्। सरकारले आगामी बजेटमा आर्थिक समृद्धि, सामाजिक न्याय, सुशासन, रोजगारीसँगै कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलस्रोत, जडीबुटी, सिंचाई, पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ। विकास र समृद्धिसँगै जनताका आशा अपेक्षा सम्बोधन हुने गरी बजेट आउनु स्वागत योग्य रहेको सरकारवालाको भनाइ छ।
आशावादी बजेट छ, रूपान्तरणकारी बजेट छ, सुदूरपश्चिमका पनि महत्वपूर्ण महत्वपूर्ण योजनाहरू यसमा समेटिएका छन्। फाप्ला अन्तर्राष्ट्रिय रंगशाला समेटिएको छ। गेटा मेडिकल विश्वविद्यालय यही वर्षदेखि सञ्चालन हुने गरी बजेटमा समेटिएको छ।
किसान मजदुरी खाने वर्गहरूलाई पनि के राहत कार्यक्रम ल्याएको छ।
सुदूरपश्चिमका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू समेटेर पर्यटकीय चतुर्दिक भनेर एउटा घोषणा गरेको छ। त्यसले गर्दाखेरि केही आशावादी चाहिँ छौ हामी।
सरकारले निजी क्षेत्र मैत्री बजेट ल्याएको भन्दै उद्योगी व्यवसायहरू समेत बजेट प्रति उत्साहित देखिन्छन्। व्यवसायी केशव पाण्डे र ज्योति भट्ट
यी क्षेत्रको तर्फबाट हेर्दा उत्साहित नै छौ। यी क्षेत्रले उठान गरेका विषय वस्तुहरू समेटिएका छन्।
सहुलियत दरमा भन्सार छुट गर्ने कुराहरू, कच्चा पदार्थमा 360 रुपियाँ पदार्थमा चाहिँ अन्तर्शुल्क छुट गर्ने कुराहरू, विदेश मैत्री व्यवसाय गर्ने धेरै कुरा सम्बोधन भएको छ।
समग्रमा पूर्वाधार विकास, गरिबी निवारण, रोजगारी सृजना लगायतका क्षेत्रमा बजेट आशावादी देखिएको छ। त्यसका लागि बजेट कार्यान्वयन पक्ष महत्वपूर्ण रहनेछ। प्राध्यापक एसबी चन्द
गरिबी न्यूनीकरण गर्ने बारेमा, रोजगार सृजना गर्ने बारेमा आशावादी हिसाबले धेरै योजनाहरू ल्याउन खोजेको छ। त्यसलाई कार्यान्वयन गर्न सकेको अवस्थामा राम्रो होला। विगतको वर्षमा बजेटको कार्यान्वयन पत्र हेर्दाखेरि त्यति सन्तोषजनक छैन।
बजेटमा सुदूरपश्चिम प्रदेशका थुप्रै विकासका योजना तथा नव प्रवर्तन कार्यक्रम समेटिएको छ। नयाँ बजेटमा गेटा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन, चैनपुर सेती जलविद्युत परियोजना, दोधारा चाँदनी सुक्खा बन्दरगाह एकीकृत जाँच चौकी स्थापना, फाप्ला क्रिकेट मैदान 2000 क्षमताको स्टेडियम, महाकाली सिंचाई कमान क्षेत्र तथा रानी जमरा कुलेर सिंचाई आयोजना, लम्की क्षेत्रको पूर्वाधार विकास, बिलौरी टाउन बजार हल प्रशोधन केन्द्र निर्माण, प्रादेशिक पर्यटकीय प्रबन्धन कार्यक्रम सञ्चालन, गुणस्तरीय टेलिफोन सेवा विस्तार लगायतका विकास आयोजना तथा कार्यक्रमलाई बजेटको प्राथमिकतामा राखिएको छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हासँग अमेरिकाका सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सरा वी रोजर्सले आज भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा उपविदेश मन्त्री रोजर्सले सूचना तथा संचार क्षेत्रमा साझेदारी विस्तार एवं डिजिटल पूर्वाधार निर्माण गर्न तथा सूचना प्रविधि तथा दूरसंचार क्षेत्रको विकासमा नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो। उपविदेश मन्त्री रोजर्सले नेपालको सूचना प्रविधि र दूरसंचार क्षेत्रमा लगानी मैत्री वातावरण सुदृढ गर्न सकेमा अमेरिकी निजी क्षेत्र आकर्षित हुन सक्ने धारणा राख्नुभयो। सो अवसरमा सूचना तथा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले नेपालमा राजनीतिक स्थिरता कायम भएको तथा सुशासन, पारदर्शिता र संस्थागत सुधारप्रति सरकार प्रतिबद्ध रहेको र डिजिटल पूर्वाधार र सूचना प्रविधि एवं दूरसंचार लगायतका क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न नीतिगत सुधार सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी असार 7-9 गतेसम्म चितवनमा हुन लागेको महाधिवेशनको तयारी तीव्र बनाएको छ। महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। मूल आयोजक समितिमा पार्टी उपसभापति एवं अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन कुमार आचार्य, कोषाध्यक्ष लीमा अधिकारी, सहकोषाध्यक्ष वसुमाया तामाङ, प्रवक्ता मनिष झा, सचिवालय सदस्य विराज भक्त श्रेष्ठ र दीपक राज बोहरा रहनु भएको छ। यसैगरी समितिमा गणेश पराजुली, कानून मन्त्री सुविता गौतम, परराष्ट्र मन्त्री शिशिर खनाल, हरि ढकाल, सरिता गेवाली र सागर ढकाल हुनुहुन्छ। समितिको पूर्णताका लागि पार्टीका सबै केन्द्रीय सदस्य र साथै प्रदेशका प्रदेश सभापतिलाई पनि मूल आयोजक समितिमा समेटिएको महामन्त्री बुर्लाकोटीले बताउनुभयो। झापाको शिव सताक्षी नगरपालिका 4 फूलचोक स्थित झापा इनर्जी प्लान्टमा आगलागी हुँदा करिब 6 करोड़ रूपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। प्रहरी टोली शिव सताक्षी नगरपालिका र कमल गाउँपालिकाको दमकल तथा स्थानीय बासिन्दाहरूको संयुक्त प्रयासमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत सेवाग्राहीको घर दैलोमै पुगेर राहदानी वितरण गर्ने कार्यको अछाममा कार्यान्वयन शुरू भएको छ। अछाम जिल्ला प्रशासन कार्यालय र जिल्ला हुला कार्यालय बीच सम्झौता भई राहदानीसँगै सवारी साधन चालक अनुमति पत्र, राष्ट्रिय परिचय पत्र लगायतका महत्वपूर्ण सरकारी कागजात हुलाक मार्फत नागरिकको घर आँगनमै पुर्याउन थालेपछि नागरिकहरूलाई निकै सहज भएको छ। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
जिल्ला प्रशासन कार्यालय अछाम र जिल्ला हुला कार्यालय अछाम बीच राहदानी सेवालाई नागरिकको घर दैलोसम्म पुर्याउन 2082 वैशाख 11 गते भएको सम्झौता बमोजिम जिल्ला हुला कार्यालयबाट विवरण संकलन गरी प्राप्त हुन आएका राहदानीहरूलाई हुलाक कार्यालय मार्फत सम्बन्धित सेवाग्राहीको घर दैलोसम्म पुर्याउने कार्यको शुरूआत भएको र हालसम्म 28 जना नागरिकको घरमै गएर राहदानी वितरण गरिसकेको बताउनुहुन्छ जिल्ला हुला कार्यालयका निमित्त हुलाक अधिकृत रघुवीर रोका।
सम्बन्धित व्यक्ति जिल्ला प्रशासन कार्यालयमा आएर राहदानी तयार गर्नको लागि निवेदन पेश गर्दाखेरि तपाईँले घरमै राहदानी बुझ्न चाहनुहुन्छ कि जिल्ला प्रशासन कार्यालयमै आएर बुझ्न चाहनुहुन्छ भनेर एउटा हामीले फर्मेट तयार गरेका छौँ। यदि इच्छुक व्यक्तिले फर्मेट भरेर उक्त राहदानीलाई घरमा पुर्याउनु पर्ने रजिस्ट्रेसन शुल्क बुझाएर फर्म भरेको खण्डमा हामीले घरमै राहदानी पुर्याउने व्यवस्था गरेका छौँ र हालसम्म 2083/1/11 गतेदेखि यहाँसम्म 28 राहदानी हामीले जनताको घर दैलोमा पुर्याइसकेका छौँ।
सम्झौता भएको मितिदेखि हालसम्म 150 जनाले राहदानी घरमै प्राप्त गर्नका लागि फारम भरेको र 60 रुपियाँ तोकिएको शुल्क तिरेर घरमै राहदानी प्राप्त गर्न थालेपछि सदरमुकामसम्म आउँदा जाँदा लाग्ने खर्च बचत भएकोले नागरिक यो सुविधा प्रति सकारात्मक भएको बताउनुहुन्छ। जिल्ला प्रशासन कार्यालयको राहदानी फाँटमा हुलाक प्रतिनिधिको रूपमा कार्यरत माधव रिमाल,
यहाँ आउनेहरूले घरबाट लानुहुन्छ कि यतै लानुहुन्छ भनेर सोध्छ, त्यही अनुसार चाहिँ उनीहरूलाई सहजीकरण गर्छ। सस्तोमा घर पुर्याइदिँदाखेरि एकदमै सकारात्मक छन् उनीहरू।
मेल्लेक गाउँपालिका वडा नम्बर 4 कुसकोट राफाबाट जिल्ला प्रशासन कार्यालय अछाममा राहदानी बनाउन आउनुभएका सेवाग्राही युवराज साउद हुलाक सेवा मार्फत राहदानी घरमै बुझ्न पाउने भएपछि दोस्रो पटक जिल्ला प्रशासनमा आउनुपर्ने झन्झट हटेकोमा खुसी व्यक्त गर्नुहुन्छ।
हुलाकले गर्दा हामीलाई धेरै सेवा सुविधाहरू भइरहेको छ। हामी मिर्लेकबाट यहाँ आउँदाखेरि कमसेकम 1,000-2,000 रुपियाँ खर्च हुन्छ भने चाहिँ हामीलाई 60 रुपियाँले घरै पुग्दाखेरि एकदमै खुसी छु।
सरकारले घर घरमै हुलाक सेवा पुर्याउने नीति लिए अनुरूप हुलाक सेवा मार्फत राहदानीसँगै सवारी साधन चालकको अनुमति पत्र, लाइसेन्स, राष्ट्रिय परिचय पत्र लगायतका महत्वपूर्ण सरकारी कागजात नागरिकको घर आँगनमै सहज रूपमा पुर्याउने भएपछि हुलाक सेवाको क्षेत्र विस्तार सँगै यसको महत्व झन बढेको छ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। म्यानमारको एक गाउँमा भएको विस्फोटमा परि कम्तीमा 46 जनाको मृत्यु भएको छ। घटनामा करिब 74 जना घाइते भएका बताइएको छ। चीनसँग सीमा जोड़िएको नामखाम क्षेत्रमा विस्फोट भएको र घटनामा 6 बाल बालिका सहित कम्तीमा 46 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। विस्फोटका कारण 300 भन्दा बढ़ी घर क्षतिग्रस्त भएका छन्। मलेसियाले 16 वर्षभन्दा कम उमेरका बाल बालिकाको सामाजिक सञ्जाल प्रयोगमा कड़ाई गर्दै नयाँ कानूनी व्यवस्था लागू गरेको छ। आजबाट कार्यान्वयनमा आएको नियमअनुसार 16 वर्ष मुनिका बाल बालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन्। नयाँ व्यवस्था अनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ। साथै 16 वर्षभन्दा कम उमेरका बाल बालिकालाई खाता दर्ता गर्न नदिने तथा त्यस्ता खाताहरू पहिचान गरी रोकथाम गर्ने जिम्मेवारी पनि सम्बन्धित कम्पनीहरूकै हुनेछ। यो नियम फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब लगायत लाखौं प्रयोगकर्ता भएका प्रमुख सामाजिक सञ्जालहरूमा लागू हुने जनाइएको छ। दक्षिण कोरियाको प्रमुख रक्षा तथा एयरोस्पेस कम्पनी हानवा एयरोस्पेसको प्लान्टमा भएको शक्तिशाली विस्फोटमा परि कम्तीमा 5 जनाको मृत्यु भएको छ। सियोलबाट करिब 150 किलोमिटर दक्षिणमा रहेको डेजियोन स्थित हानवा एयरोस्पेस उन्नत हतियार प्रविधि र अन्तरिक्ष सम्बन्धी प्रणालीमा काम गर्ने संवेदनशील औद्योगिक केन्द्रमा आग लागि भएको हो। दुर्घटनाको कारण र मृतक घाइतेहरूको अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री सोनी मुवागलेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन भइसक्दा मुलुकको कुल गार्हस्थ्य उत्पादन 74 खर्ब 58 अर्ब बराबर पुग्ने प्रक्षेपण गरिएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघले बजेटपछि आयोजित अन्तर्क्रिया कार्यक्रममा अर्थमन्त्री वाग्लेले 5 वर्षको समय अवधिलाई दृष्टिगत गरी बजेट ल्याइएकोले आगामी वर्ष करिब 16 खर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएको बताउनुभयो। उहाँले प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन 74 खर्बका आधारमा 7% आर्थिक वृद्धि कायम गर्न सकिने विचार व्यक्त गर्नुभयो। अर्थमन्त्री वाग्लेले विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याटबाट सरकार पछाडि नहट्ने उल्लेख गर्नुहुँदै अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पमा छलफल भइरहेको जानकारी दिनुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले वैदेशिक मुद्रा संचितको आधार वितरण रहेको उल्लेख गर्दै त्यसलाई दिगो बनाउन स्वदेशी वस्तु उत्पादन तथा निर्यातमा जोड़ दिनुपर्ने बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मल खरिदका लागि चालू आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी 32.46 अर्ब रूपियाँ पुर्याएको छ। रासायनिक मल आपूर्ति क्यालेण्डर तयार गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण गर्ने व्यवस्था मिलाउने गरी बजेट व्यवस्था गरिएको छ। बजेटले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालनका लागि 2.07 अर्ब रकम विनियोजन गरेको छ। उपयोगविहीन सरकारी जग्गा र बाँझो जमिनको उपयोग गर्न स्थानीय तहमा भूमि ब्याङ्कको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्ने कार्यक्रम पनि आगामी बजेटले अघि सारेको छ। बजेटले सिरार 70मा आँप तथा सर्लाईमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गर्ने, कर्णालीमा स्याउ ओखर लगायतको फलफूलको जोन सञ्चालन गर्ने र चिसियन केन्द्र स्थापना गर्ने कार्यक्रम पनि अघि सारेको छ। चालू आर्थिक वर्षको 10 महिनामा वीरगंज नाका हुँदै 4.02 अर्ब रूपियाँ भन्दा बढ़ी मूल्यका विद्युतीय सवारी साधनहरू नेपालमा आयात भएका छन्। गत आर्थिक वर्षको 10 महिनाको तुलनामा चालू आर्थिक वर्षमा मूल्यको आधारमा विद्युतीय सवारी साधनको आयात 2.37 अर्ब अर्थात 143.60% वृद्धि भएको छ। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले वीरगंज नाका हुँदै चालू आर्थिक वर्षमा 15,271 विभिन्न थरीका विद्युतीय सवारी साधनको आयात गरिएको र सोबाट प्राप्त हुने राजस्वमा उल्लेख्य रूपमा वृद्धि भएको जानकारी दिनुभयो। आगामी आर्थिक वर्षका लागि ऊर्जा उत्पादन प्रसारण तथा वितरण पूर्वाधारका लागि सरकारले 85.54 अर्ब रकम विनियोजन गरेको छ, जसमध्ये निर्माणाधीन प्रसारण लाइन तथा सब स्टेशन निर्माण सम्पन्न गर्न मात्रै 70 अर्ब रकम विनियोजन भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले उल्लेख गरेको छ। आर्थिक वर्ष 2083-84 बजेट मार्फत सरकारले आगामी एक वर्षभित्र कम्तीमा 10 प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य अघि सारेको छ। जस अनुसार सरकारले हेटौँडा ढल्केभर इनरुवा 400 केभी प्रसारण लाइन चालू आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ। बजेटपछि खुलेको पहिलो दिन नेपाली धितोपत्र बजारको परिसूचक नेप्से 2 अंकले घटेको छ। सोमबार नेप्से परिसूचक 26.72 अंकले घटेर 2,755.37 अंकमा सीमित भएको छ। यस दिन 349 कम्पनीहरूका 1,33,83,816 कित्ता शेयरहरू 5.16 करोड़ 44 लाख मूल्यमा किनबेच भएका छन्।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको T20 अन्तर्राष्ट्रियको वरियतामा एक स्थान सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद ICCले जारी गरेको पुरुषतर्फको T20 अन्तर्राष्ट्रिय क्रिकेटको पछिल्लो वरियतामा नेपालले एक स्थान सुधार गरेको हो। पछिल्लो वरियतामा एक स्थान सुधार गर्दै नेपाली पुरुष क्रिकेट टोली 17 स्थानबाट 16 स्थानमा उक्लिएको छ। नामिबियालाई एक स्थान पछि पार्दै नेपालले आफ्नो वरियता सुधार गरेको हो। नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने अर्को विश्व कीर्तिमान नजिक पुगेका छन्। केही साता अघि मात्र एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा 150 विकेट पूरा गरेका सन्दीप T20 अन्तर्राष्ट्रियमा पनि उक्त कीर्तिमान आफ्नो नाममा बनाउँदैछन्। श्रीलंका लेग स्पिनर बानेन्दु हसरंगाले 90 खेलमा 150 विकेट पूराको कीर्तिमान बनाएका छन्। सन्दीप हसरंगाको उक्त कीर्तिमान तोड्न नजिक रहेका छन्। सन्दीपले अहिले 75 खेलमा 138 विकेट बनाएका छन्। अब 14 खेलमा 12 विकेट लिएमा T20 तर्फ पनि सर्वाधिक कम खेलमा 150 विकेट पूरा गर्ने कीर्तिमान सन्दीपको नाममा रहनेछ। झापाको बुद्ध शान्तिमा खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। प्रतियोगिता साउन 19 गते बुद्ध शान्ति गाउँपालिकामा आयोजना हुने भएको हो। आयोजक बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईका अनुसार एथलेटिक खेलाड़ीलाई प्रोत्साहन गर्ने उद्देश्यले बुद्ध शान्तिमै पहिलो पटक हाफ म्याराथन हुन लागेको हो। प्रतियोगिताको विजेताले 50,000 रुपियाँ, दोस्रोले 40,000, तेस्रोले 30,000, चौथोले 20,000, पाँचौंले 10,000 रुपियाँ र ट्रफी प्राप्त गर्नेछ। 21 किलोमिटर दूरीको सो प्रतियोगितामा नेपाल र भारतका गरी 400 जना धावकलाई सहभागी गराइने आयोजकको लक्ष्य रहेको छ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 19.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 16.5 डिग्री सेल्सियस वर्षा फाटफुट। पोखराको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 20.6 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 19.1 डिग्री सेल्सियस, वर्षा 7.5 मिलिमिटर र दिपायलको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस, वर्षा 8 फुट। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षीद्वारा संघीय संसदको दुवै सदनको बैठक अवरूद्ध। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदबाट भएको अमर्यादित व्यवहारका विषयमा छानबिन गर्न समिति गठन। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा। दैलेखको भैरवी गाउँपालिकामा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु, 5 जना गम्भीर घाइते र म्यानमारको एक गाउँमा भएको विस्फोटमा परि 46 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।